भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आजको एकल कविता वाचनमा हामी भोजपुरका कवि अमित चामलिङका साथमा आइपुगेका छौं। उहाँ अहिले कुवेतमा रहँदै आउनुभएको छ र काठमाडौँ आउनुभएको बेलामा हामीले एकल कविता वाचनमा उहाँलाई हाम्रो स्टुडियोमा निम्ता गरेका छौं। अमितजी, स्वागत छ हाम्रो कार्यक्रममा।
यहाँलाई धन्यवाद छ।
आजकल हामी प्रवासका कविहरू पनि समेट्न पाउँदा खुसी महसुस गर्छौँ र संयोगले तपाईँ यहाँ आउनुभएको बेला पर्यो र आज तपाईँका कविता सुन्ने पनि मौका मिल्ने भयो। सबभन्दा सुरुमा त म तपाईँको मैले यति मात्र थाहा पाएको परिचय भन्दा अलि बृहत् परिचय पाउन।
हजुर, मेरो नाम अमित चामलिङ, यहाँले भनिहाल्नुभयो। म चाहिँ भोजपुर जिल्लाको भुल्के गाविसमा जन्मेर हुर्किएको र त्यस पछाडि लगभग 2062 सालतिर म चाहिँ कुवेत छिरेको र लगभग एक दशक नै भयो अब त्यहाँ चाहिँ रोजगारीको सिलसिलामा रहिरहेको र यहाँले भन्नु नै भयो। अहिले म विशेष गरी चाहिँ हाम्रो यो एनआरएनको 7 विश्व सम्मेलनमा भाग लिन आएको थिएँ। यसै सन्दर्भमा यहाँसँग पनि एउटा भेट्ने सौभाग्य मिल्यो र यसरी हामी प्रवासमा रहेर श्रम सँग चाहिँ हामीले अब पैसा साटिरहेको र देशमा रेमिट्यान्स चाहिँ भित्र रहेको सन्दर्भमा अब हामी पनि कविताहरू कोरिरहने एउटा प्रवासी कविता जसलाई अब यो नेपाली हाम्रो चाहिँ कवि र चाहिँ सम्पूर्ण हाम्रो समाजसँग पनि एउटा जुन त्यहाँसम्म पुग्ने हाम्रो कविताहरूको समन्वय गरिरहनु भएको छ, यसको लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
सुरुवात गरौँ तपाईँको कविता सुन्दै, पहिला कुन सुनाउनुहुन्छ?
हस्, सबैभन्दा पहिला म यहाँलाई मेरो देश शीर्षकको कविता, यो मेरो नथाकेको कथा कविता कृतिबाट चाहिँ म सुनाउन चाहन्छु।
कहिले प्रकाशित भएको थियो यो कृति?
यो चाहिँ एक वर्ष भयो, बोर छुट्टी आउँदाखेरि प्रकाशन भएको हो र यो शीर्षकको कविताको शीर्षक छ मेरो देश। मृत्युले उन्मत्त भएर लर्खदाउँदैछ कायर हात, वर्षा गराइरहेछ भोक र रोगको, सेतो घुम्टो ओढेको विधुवा शिरमाथि रगतपच्छे गराइरहेछ। लाग्छ मेरो देश योभन्दा फरक छैन, आकाशको कालो बादल आँसुको झरी पारिरहेछ, काकभरि रित्तो सपना रुगेर अपुताली हाँसो हाँसिरहेछ र एउटा उज्यालो ठट्टाले निरन्तर जिस्काइरहेछ हामीलाई। लाग्छ मेरो देश योभन्दा बिल्कुल फरक छैन, सेता परेवाहरू आफ्नै पखेटाहरू भुइँभरि छरिएको देखेर निरीह आँखा टिल्पिलाइरहेछन्, माथि आकाशमा उडिरहेका चिलहरू खिस्स हाँसिरहेछन् र एउटा कमजोर जनता म यो देशको जङ्गी पिलर जस्तो चुपचाप हेरिरहेछु यी सब। लाग्छ मेरो देश योभन्दा कति पनि बदलिएको छैन।
तपाईँले उतै बस्दा लेख्नुभएको यो कविता?
यो चाहिँ उता जानुभन्दा केही समय अगाडि लेखिएको कविता हो, तर यो प्रकाशन चाहिँ हुन बाँकी रहेको थियो, तर यी सबैलाई पछिल्लो समयमा यही एउटा नथाकेको कथा कविता कृतिभित्र समेटिएको हो।
भोजपुरको भुल्के गाविसदेखि तपाईँ अहिलेसम्म आउँदा कवि बन्नुभएको स्टोरी होला नि, केही कसरी कवि बन्नुभयो?
त्यो चाहिँ यस्तो हो, यो कविता भनेको पनि विभिन्न समाजमा घटेको घटनाहरू परिघटनाहरूलाई शब्दबाट चाहिँ एउटा बिम्ब प्रयोग गरेर ती कथाहरू उतार्ने कामहरू गरिन्छ, जसले एउटा सिङ्गो समाज, एउटा देशको होस् या एउटा व्यक्तिगत विभिन्न कोणबाट प्रतिनिधित्व गरेको एउटा, यो पनि कथा सङ्ग्रह जस्तै हो, जसरी एउटा चित्र जस्तो, चित्रले पनि विभिन्न किसिमको अब बोकेको हुन्छ, लेखिएको हुन्छ। र त्यहाँदेखि आउँदाखेरि अब सानोमा मलाई अत्यन्तै अलिकति एक किसिमले म भावुक मान्छे पनि हो, त्यो केही अलिकति परिघटनाहरू भयो भने, मनमा दुःख भयो भनेदेखि, अलिकति पीरहरू भयो भनेदेखि त्यसलाई अब लेखिन्थ्यो र यसरी नै सुरुवात हुँदै हुँदै र त्यस पछाडि भुल्केबाट नै मेरो एसएनसी सक्यो र पढाइको सिलसिलामा भोजपुर बहुमुखी क्याम्पसमा चाहिँ पढाइ सुरु गरेपछि र त्यहाँ पनि चाहिँ कविताहरू लेख्ने अनि अब क्याम्पसको चाहिँ प्रतियोगिताहरूमा भाग लिने र यसरी नै रहँदै रहँदै गएर अहिले पनि यो क्रम जारी नै छ।
अर्को कविता कुन सुनाउनुहुन्छ अब त्यसै भित्रबाट हो सङ्ग्रहबाट।
अब दोस्रो कविता यही नथाकेको कथा शीर्षक हो, म यहाँलाई सुनाउन चाहन्छु र यो नथाकेको कथा चाहिँ यस्तो पनि छ। भोजपुरको पिखुवा खोला भनेको हाम्रो ठुलो पनि हो त्यो पिखुवा खोला र त्यो खोलामा चाहिँ हजारौँ वर्षदेखि हाम्रो पुर्खाहरू भए अथवा हाम्रो गाउँले जनजीवनहरू त्यसमा चाहिँ एउटा सम्बन्धित रहेको छ, त्योसँग अलिकति बाँधेर लेखेको छ। आफैभित्र सुसाउँदै छछल्किँदै एक ठाकर सुन्ताला र नुनसँग पिकुवा खोलाको जङ्घारे जङ्घार धमिलो पानी भएर आफैसित बगिरहेछ रत्ने काइला। कसैसित छैन गुनासो नगर्नु छ कसैसित विद्रोह, हरेक हिउँद उसले खेप्नै छ हरेक बर्खा उसले तर्नै छ। शिशिरमा कठङ्ग्री होला वास्ता छैन बसन्त फक्री होला ख्याल छैन। बरु निष्फिक्री बोकिरह्यौ जिन्दगी गाल्ने भारी, बरु निर्भय गरिरह्यौ वारिपारी अक्करको भिरमा। जिउनुको सत्यसँगै तल कोसीका छालमा आफैसित बगिरहेछ रत्ने कैला। पिठौँको घाउ कहिल्यै नदुख्ने भइसक्यो, मलम उसको आफ्नै नुनिलो पसिना हो, पट्टी उसको आफ्नै फाटेको कमिज हो। शोभिमानी छ बगरमै पनि बसेको छ बास धेरै पटक, घर भन्नु उसको यही धरती हो, छानो भन्नु उसको यही आकाश हो। आफ्नो सपनाको त्रिवेणी तरेर आफैसित बगिरहेछ रत्ने कैला। यसरी निरन्तर नथाकेको कथा हो रत्ने कैला। ऊ यो देशको नागरिक हो तर मागेको छैन नागरिकता, न बनाउनु छ उसलाई पासपोर्ट, न देखेको छ अरबकै सपना। बरु निरन्तर बोकिरहेछ यो देशको भारी, निरन्तर आफैसित बगिरहेछ।
आज हामीसँग एकल कविता वाचनमा कवि अमित चामलिङ हुनुहुन्छ। भोजपुरको भुल्के गाविसमा उहाँको जन्म भएको, अहिले कुवेत रहन थाल्नुभएको, 8-9 वर्ष भइसक्यो र एनआरएनका महासचिव पनि हुनुहुन्छ त्यहाँका, र अहिले त्यही सम्मेलनको लागि नेपालमा आउनुभएको बेलामा हामीले उहाँको कविता वाचन यसमा गरिरहेका छौँ। तपाईँलाई यो कविताको कुराकानीबाट अलिकति बाहिर लगेर कुवेतको गतिविधिबारे सोध्छु म अब, होइन, कति छन् नेपालीहरू त्यहाँ, कस्तो खालको काम हुन्छ, कस्तो खालको ठाउँ छ, अलिकति बताउनु मिल्छ?
हजुर, यो एकदमै जरुर मिल्छ र यो बताउनु पनि पर्छ। अहिले एकिन डाटा छैन, किन त्यो एकिन डाटा छैन भनेदेखि पहिलो समयमा दूतावास थिएन, जहाँ चाहिँ दूतावास नहुँदाखेरि त्यसको अभिलेख राख्ने कामहरू भएको थिएन। 2009 पछाडि दूतावास, नेपाली दूतावासै त्यहाँ गएको हो र अहिले समग्रमा हामीले 85,000 चाहिँ छ भन्ने अनुमानित गरेको छौँ र 85,000 लगभग 85-1,00,000 चाहिँ हाराहारीमा 40,000 चाहिँ डोमेस्टिक हेल्पर जो चाहिँ तपाईँको महिला दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरू चाहिँ अभिलेख त्यति पाइन्छ र त्यस पछाडि भनेको कम्पनीमा काम गर्नेहरू, कम्पनी पनि विशेष गरी सुपर मार्केटहरू भए, सेक्युरिटी गार्डहरू भए, होटल रेस्टुरेन्ट मा चाहिँ काम गर्ने हो। र अर्को कुरो त्यहाँको वातावरण भनेको त अब एक किसिमले अब गर्मी ठाउँ हो, मरुभूमि हो, तर पनि मरुभूमि भन्दा पनि यहाँदेखि हामीले सोचे जस्तै त्यो पुरै उजाड लाग्दो मरुभूमि पनि होइन, त्यो एउटा बस्ती छ, बस्तीभित्र एक किसिमको रमाइलै पनि छ, तर मरुभूमि नै हेर्नु पऱ्यो भने चाहिँ त्यो सहरबाट पनि टाढा जानुपर्छ
मरुभूमि हेर्नको लागि।
हजुर, मरुभूमि हेर्नको लागि चाहिँ लगभग पनि 40 किलोमिटर चाहिँ पार गरेर जानुपर्छ। र नेपालीहरू चाहिँ कस्तो भनेदेखि अब कामको रोजी रोजगारीको सिलसिलामा चाहिँ अहिले मिडल इस्टभरि हेर्दाखेरि मैले चाहिँ के बुझेको छु भनेदेखि कुवेत पनि एउटा राम्रो गन्तव्य हो, जहाँ रोजगारीको ग्यारेन्टी पनि छ र इन्कमको हिसाबले पनि अरू देशहरू भन्दाखेरि राम्रो राम्रो नै।
कस्तो छन् त त्यहाँ जाने नेपालीहरूको कथा, कस्तो छ कथा? तपाईँहरूसँग भेटघाट हुँदाखेरि दुःखका कथा बढी छन् कि त्यहाँ गइसकेपछि एडजस्ट हुन सकेको सुखको कथा बढी छ?
त्यहाँ चाहिँ एक्ज्याक्टली धेरै नै चाहिँ तपाईँको 80% भन्दा माथि चाहिँ सुखकै कथाहरू उहाँहरूले सुनाउनुहुन्छ. किनभनेदेखि कोही मलेसिया बसेर आउनु भएको छ, कोही साउदी बसेर आउनु भएको छ. उहाँ र पहिलाको र पछिल्लो गर्दाखेरि अहिले पछिल्लो जो कुवेतमा रहनु भएको छ उहाँहरू हरेक कुराबाट चाहिँ खुसी हुनुहुन्छ. तर एउटा कुरा विडम्बना, जो घरेलु कामदारमा हुनुहुन्छ दिदीबहिनीहरू, उहाँहरूमा 100% यो खुसी चाहिँ पाइँदैन.
कोही कोही मात्रै छ,
कोही कोहीमा भन्दा पनि बेसीमा त्यहाँ चाहिँ पाइन्छ. जस्तै 40,000 दिदीबहिनीहरू हुनुहुन्छ भने 40 मानौ न 20-15,000 भनेको सुखी हुनुहुन्न. किनभनेदेखि त्यहाँ कारण छ. एउटा, हाम्रो दिदीबहिनीहरू साक्षर हुनुहुन्न, त्यो एउटा समस्या हो. दोस्रो समस्या धर्मको कारण पनि हो, त्यहाँको एउटा कल्चरको कारण पनि, जो हामी फरक वातावरण यहाँ छ र त्यहाँ फरक वातावरण हो, र यी विभिन्न कुराहरूले गर्दाखेरि त्यहाँ दिदीबहिनीहरूलाई अब धेरै समस्या परेको देखिन्छ.
अब फेरि कविता सुन्नौँ हामी है. तपाईँको यही सङ्ग्रहबाट तपाईँले पोहोर निकाल्नु भएको, प्रकाशित गर्नुभएको सङ्ग्रह होइन?
हजुर.
कुन सुनाउनु हुन्छ अब?
अब तिम्रो सम्झना शीर्षकबाट म यहाँलाई कविता वाचन गर्न चाहन्छु. पहाड अझ अझ अग्लो भए जस्तो लाग्छ, तिमी झन चुली भयौ कि. तिम्रो अभावमा म जलिरहेको मैनबत्ती भइरहेछु, थाहा छ म आफै निप्नेछु. तिम्रो सम्झनामा म खोला भएर उधो उधो बगिरहेछु.
यो कविताहरू चाहिँ कस्तो बेलामा फुर्छन् अमितजी?
कविता भनेको त विशेष गरी यो लेख्छु भनेर बस्यो भने पनि लेख्न नसकिने हो. अब कहिले मान्छे भोगाई त्यति बेला पनि एउटा लेख्न सकिन्छ, र त्यो लेख्ने बेला पनि हो देखाइ. र चाहिँ यी यस्तै वातावरणबाट चाहिँ एउटा सिर्जना हुने हो.
हामी यो कार्यक्रम लगभग तपाईँ उड्ने दिन तयार गर्दैछौँ. अब केही घन्टामा तपाईँ उडिसक्नुहुन्छ
होइन?
तपाईँले यहाँ आउनुभएको चाहिँ कति समय भयो? काठमाडौँ आउनुभएको
अहिले 1 महिना भयो.
1 महिना बस्नुभयो. तपाईँको त्यहाँ चाहिँ कविता लेख्ने अरू साथीहरू नेपाली हुनुहुन्छ कि
हुनुहुन्छ? एकदमै एकदमै.
त्यो सङ्गतबारे कुरा गरौँ न, त्यहाँको साहित्यिक सङ्गतबारे कुरा गरौँ.
हजुर, अहिले यो चाहिँ के छ भनेदेखि, पछिल्लो समयमा यस्तै हाम्रो त्यहाँ कवि सृजनशील साथीहरूले पनि चाहिँ एउटा रचनाहरूलाई अझ सशक्त बनाउनुपर्छ भनेर यो विश्व नेपाली साहित्य महासङ्घ पनि को शाखा पनि गठन गरिएको छ, र त्यसको चाहिँ म अध्यक्ष पनि छु. र यसैको पेरिफेरीमा चाहिँ सबै हाम्रा साहित्यिक साथीहरूलाई भेला गर्ने अनि छलफल गर्ने अनि चाहिँ कार्यक्रमहरू गर्ने, यस्तो अब रचनात्मक कामहरूलाई चाहिँ अगाडि बढाउनको निम्ति अब व्यापक रूपमा चाहिँ छलफल गर्ने भइरहेको छ. र त्यसमा अब हाम्रा केही साथीहरूले कविता प्रकाशन पनि गरिसक्नु भएको छ, र हामीले यो विशेष गरी वार्षिक कार्यक्रम अब भानु जयन्ती हो, यसरी चाहिँ अब आयोजना गर्ने, भानु जयन्ती मनाउने, कविता प्रतियोगिताहरू गर्ने, अनि त्यस पछाडि चाहिँ अब उहाँहरूको कविताहरूलाई चाहिँ प्रकाशनहरू गर्ने, यस्तो चाहिँ गतिविधिहरू हामीले गरिरहेका छौँ, जसले लाग्छ हाम्रा यी स्रष्टाहरूलाई थप बल पुग्छ.
कविता वाचनको कार्यक्रमहरू पनि हुन्छ?
कविताको वाचन पोहोर गएको भानु जयन्तीमा हामीले कविता प्रतियोगिता नै गऱ्यौँ, र त्यसमा चाहिँ पहिलो दोस्रो हुनेलाई हामीले पुरस्कारको व्यवस्था पनि गऱ्यौँ, ताकि उहाँहरूको सिर्जना अझै
हौसला बढोस्,
हौसला बढोस्, अझै सिर्जना होस् भन्ने चाहना.
बडा रमाइलो त्यहाँ कुवेतको चाहिँ साहित्यिक माहौलको कुराकानी गर्दा रमाइलो लागिरहेको छ. तपाईँले कविता बाहेक अरू विधामा कलम चलाउनुहुन्छ कि चलाउनुहुन्न?
अरू विधामा कथा थोरै थोरै मात्रामा लेख्छु.
हजुर,
अनि विशेष गरी त कविता नै
प्रकाशित गर्ने गरी सोच छ कि छैन? कथा
छ छ, अब चाँडै नै लगभग यो 4-5 महिनामा फेरि दोस्रो कविता कृति चाहिँ आउने, लगभग
कविताकै आउँदैछ. कविताको कथालाई चाहिँ अलिक पछि नै होला,
कथालाई अलिकति पछाडि.
फेरि कविता सुनाउ न, तपाईँको सङ्ग्रहबाट कुन कविता सुनाउनुहुन्छ अब?
अब तिम्रो माया शीर्षकबाट. तस्बिरमा हेर्छु तिमीलाई साँझ बिहान, निश्चल मनले प्रेम गर्छु, म हरदम तिमीमा पोखिरहन्छु. सम्झन्छु तिमी हुँदाको पल, अनन्त खुसीहरूमा रमाउँछु. गहिरो गहिरो मायामा डुब्छु, देख्छु अगाध प्रेमले तिमी. देउरालीमा पाती चढाउँछौ, मन्दिरका चारै भित्ताहरूलाई मलाई टाँस्छौ. मेरो छातीमा आफूलाई अड्याएर तिमी टाँकीको फुल जस्तै जहिल्यै फक्रन्छौ. अनि टिपु लाग्छ तिमीलाई, लगाऊ लाग्छ शिरमाथि, अहो तिमी नहुँदा अझ अतृप्त छ तिम्रो माया.
तिमी नहुँदा अझ अतृप्त
छ.
तपाईँले कुवेतमा बसेर काम चाहिँ के गर्दै हुनुहुन्छ अहिले? सुरुदेखि अहिलेसम्मको केही कुवेतको तपाईँको सङ्घर्षको कुराहरू पनि सुनौँ।
हजुर, सुरुमा त म यो अन्तर्राष्ट्रिय फुड रेस्टुरेन्ट हो, बर्गर किङ रेस्टुरेन्ट, जो चाहिँ तपाईँको अहिले विश्वव्यापी र यसको हेड अफिस अमेरिकाको मियामीमा पनि छ, र त्यहाँ चाहिँ म सुरुमा 2006 गएको एज ए क्रू, र त्यस पछाडि चाहिँ 2008 चाहिँ म त्यहाँको असिस्टेन्ट म्यानेजर भएर काम गरेँ, र काम गरिसके पछाडि 2009-10 हुँदै 11-12 म त्यहाँ रहेँ, अनि लगभग एक वर्ष जस्तो हुँदैछ अहिले त्यहाँबाट चाहिँ म फेरि बिदा लिएर अहिले चाहिँ फेरि एउटा यो मिडल इस्टमै चाहिँ तपाईँको राम टप कम्पनी हो होम फेसन, अहिले त्यहाँ चाहिँ म काम गरिरहेको छु अहिले हाल चाहिँ।
तपाईँको परिवार पनि उतै हुनुहुन्छ कि तपाईँ मात्रै बस्नु?
म मात्रै हो।
परिवार लिएर बस्न सम्भव छैन?
सम्भव छ एकदमै। त्यो त्यही पनि मैले अघि के भनेको भनेदेखि मिडल इस्टमा तपाईँको राम्रो गन्तव्य कुवेत, जहाँ चाहिँ तपाईँको 250 केडी सेलरी छ, बेसिक सेलरी, उहाँहरूले आफ्नो फ्यामिलीलाई स्पोन्सर गर्न मजाले सक्नुहुन्छ, र त्यसरी परिवार लिएर बसोबास गर्नुभएको 22 वर्षभन्दा धेरै रहेको पनि नेपाली दाजुभाइहरू थुप्रै हुनुहुन्छ।
हजुर, तपाईँले त्यहाँ चाहिँ आफ्नो काम सकेर अफिस छुट्टी भएर आउँदाखेरि घरमा आएपछि कविता फुर्छ कि बा काम गर्दा गर्दै पनि फुर्छ कहिलेकाहीँ?
अब
ड्युटी नोट गर्नुहुन्छ?
हजुर, ड्युटी गर्दा गर्दै पनि अब हामी कविता कहिलेकाहीँ लेख्छौँ, किनभने त्यो अब ड्युटी गर्दाखेरि त्यो 8 घन्टा कन्टिन्यू मेसिन जस्तो गर्नुपर्ने पनि होइन, बिचबिचमा समय हुँदाखेरि अब त्यस बेला पनि अब लेखिन्छ, कहिलेकाहीँ बाटोतिर अब त्यो भयो भने त्यसमा चाहिँ नोट गरेर घरमा आएर गर्ने हो।
तपाईँको त्यहाँ काम गर्दाखेरि त्यहीँका कुवेतीहरू अथवा विदेशबाट अरू ठाउँबाट आएका नेपालीहरूसँग, के अरे, अरू देशका नागरिकहरूसँग कुरा गर्दाखेरि क्रस कल्चरको चाहिँ नि हुन्छ नि एउटा सांस्कृतिक आदान प्रदानका अवसरहरू कति हुन्छन्?
अनि त्यो एकदमै हुन्छ तपाईँको, होइन, जस्तै अब मुस्लिमको चाहिँ अब चाडबाडहरू भए, अनि क्रिस्चियनकोहरू भए, हिन्दूको भए, एक आपसमा एकदमै चाहिँ राम्रो अब आदान प्रदान हुने, विशेष गरी अब हामीसँग वरिपरि रहेको फिलिपिन्सहरूका भए, भारतका अब त भइहाल्यो, अनि त्यस पछाडि बङ्गलादेश अनि श्रीलङ्का, यी चाहिँ तपाईँको त्यहाँ रहेका अब नागरिकहरूसँग अब त्यहीँको स्थानीयहरू भए कल्चरको विषयमा एकदमै हुन्छ। र अर्को कुरो विशेष गरी यो क्रिस्चियनहरूलाई चाहिँ अलिकति धेरै प्राथमिकता पनि दिन्छन्, किनभने अब डिसेम्बर 25 त क्रिसमस हो, त्यो समयमा एक खालको रमाइलो पनि हुन्छ, र त्यस पछाडि अब हामी नेपाल र इन्डियामा, भारतमा चाहिँ विशेष गरी अब दसैँ तिहार, ती विषयमा पनि अब उनीहरूलाई अब राम्रै थाहा छ, र त्यति मात्र नभई अब केही त्यहाँका बुढापाकाहरूले हिन्दीमै पनि चाहिँ कुरा गर्छन्
कुवेतीहरूले।
हजुर, कुवेतीहरूले, किनभने उनीहरूको चाहिँ त्यो पुरानो एउटा रिलेसनसिप पनि हुँदो रहेछ, त्यो भएर हिन्दीमै पनि तपाईँको धेरैले अब हिन्दीहरू बुझ्छन् केही मात्र।
तपाईँहरूले पनि त कुवेती भाषा सिक्नुभयो होला
एकदमै? हजुर,
लामो समय बसिसकेपछि।
हजुर, त्यसमा अब विशेष गरी यस्तो भयो, अब हाम्रो चाहिँ भाषा चाहिँ इङ्ग्लिस नै चल्ने हो, त्यो अब रेस्टुरेन्ट भइसके पछाडि, र पनि अब त्यहाँ त्यत्रो समय रहिसके पछाडि थोरै भनेको त अब बुझिन्छ, थोरै बोलिन्छ, त्यो पनि अब मिलाउनै पर्ने हुन्छ, जस्तै अब यहाँ आउँदाखेरि कुहिरेले अब जानी नजानी पनि नेपाली बोलिरहेको
अब अर्को कविता सुनाउनुहोस्।
यहीँबाट शीर्षकबाट म यहाँलाई चाहिँ अब कविता सुनाउन चाहन्छु। निन्द्रा भङ्ग भए झैँ वार्ता भङ्ग भएको छ, र झोक्किँदै रिसाउँदै यहीँबाट गइरहेछ भर्खरै बितेको समय, र आफ्नै सपनासँग डराइरहेको छु म। मृत्युले लखेटी लखेटी मारे जस्तो निर्जीव भएको छु म, वाचाल छु म, मेरो शरीर चलेको छैन, एउटा शून्य चेतनाले यति कामना गरिरहेछु कि मेरै शोकसभामा श्रद्धाको फूल नचढाओस् मलाई मेरै देशले।
कार्यक्रम उज्यालो 90 नेटवर्कको एकल कविता वाचन हो, र आजको कार्यक्रममा हामीसँग कवि अमित चामलिङ हुनुहुन्छ। भोजपुर भुल्के गाविसम्म उहाँ जन्मिनु भएको, अहिले विगत 9 वर्षदेखि कुवेतमा रहँदै आउनुभएको छ, र त्यहाँका एनआरएनका महासचिव पनि हुनुहुन्छ। अहिले काठमाडौँ आउनुभएको बेलामा हामी उहाँलाई यस कार्यक्रममा बोलाएर उहाँका कविता सुन्दै कुराकानी गरिरहेका छौँ। उहाँको कविता वाचन जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको एकल कविता वाचनमा हामीसँग भोजपुरका कवि अमित चामलिङ हुनुहुन्छ। उहाँ अहिले लामो समयदेखि कुवेतमा रहँदै आउनुभएको छ र अहिले काठमाडौँ आएको बेलामा हामीले उहाँसँग उहाँका कविताहरू सुन्दै कुराकानी पनि गरिरहेका छौँ। अमितजी, फेरि स्वागत गरेँ मैले हाम्रो कार्यक्रममा तपाईँलाई।
यहाँलाई धन्यवाद।
कविताका कुराहरू गरियो, कुवेतमा त्यहाँको साहित्य, तपाईँहरूको तपाईँहरूले नेपाली बीचको साहित्य लगायत कविताका कुराहरू पनि निकै गरियो। अबको चरणमा चाहिँ मैले तपाईँले आफ्नो कविताहरू चाहिँ सुनाउँदाखेरि असाध्यै धेरै प्रशंसा अथवा असाध्यै धेरै आलोचना कसको पाउनुभएको थियो, सम्झनुहुन्छ भनेर सोध्न मन लाग्यो।
हजुर, यसमा चाहिँ आलोचना भन्दा पनि प्रशंसा अलिकति धेरै पाइन्छ र अर्को लेखन शैलीमा अलिकति त्यसमा पनि आलोचना केही आएको छन्। जस्तै अब लेखन शैलीमा चाहिँ के हो भनेदेखि मैले चाहिँ यो अलिकति जबरजस्त खालको भनौँ वैचारिक र चाहिँ यो राजनैतिक धारमा रहेर चाहिँ नलेखिएको कारणले गर्दा पनि अब जस्तै स्रष्टाहरूले भन्नुहुन्छ राजनीतिक धारको अलिकति जबरजस्त कविताहरू आउनु पर्यो भन्ने त्यो एउटा उहाँहरूको सुझाव र आलोचना पनि हो, त्यसरी आउँछ।
तपाईँले कवितामा चाहिँ तपाईँलाई कसको प्रभाव छ?
कवितामा त पछिल्लो समयमा यो डेढ दशक अगाडि हाम्रो एकजना दाई हुनुहुन्थ्यो, उहाँले मदन पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ, राजन मुकारुङ। उहाँसँगको एउटा सङ्गत पनि हो र उहाँसँगको प्रभाव पनि हो र अझ कवितालाई चाहिँ लेख्ने कवितालाई चाहिँ अझ चाहिँ तपाईँको त्यसलाई चाहिँ राम्रो बनाउने यी कुराहरूमा उहाँको चाहिँ प्रभाव ममा छ अझै।
तपाईँ कुवेत बस्दाखेरि नेपाली पुस्तकहरू अथवा कविताका पुस्तकहरू पढौँ भनेर पाउनुहुन्छ?
उहाँ चाहिँ पाइँदैन, त्यसको लागि चाहिँ यहीँबाट सर साथीभाइहरू अब छुट्टीमा आएको बेला अनि फिर्नु हुँदाखेरि मगाउनुपर्छ,
पढ्नुहुन्छ तपाईँले त बसेर पनि। अनि सोसियल साइटहरूले कतिको हेल्प गर्छन् यसरी पढ्नको लागि, हामीलाई कविताहरू बुझ्नको लागि अथवा जान्नको लागि?
सोसल साइटले,
फेसबुक, हजुर, ट्विटरहरूले,
त्यसबाट त अहिले हामी एकदमै, किनभने कतिपय राम्रो राम्रो कविहरूले पनि अब त्यो फेसबुकमा चाहिँ उहाँले अब कविताहरू अपडेट गरिरहनुहुन्छ, अब त्यहाँ पनि अब पढ्न पाइन्छ, तर त्यो चाहिँ त्यही चाहिँ पूर्ण होइन, तर पनि खोज्दै जाँदाखेरि केही कविताहरू पाइन्छ। तर
तपाईँले पनि पोस्ट गर्नुहुन्छ?
म चाहिँ यो थोरै मात्रामा गर्छु, धेरै चाहिँ होइन,
धेरै गर्नु
धेरै होइन, थोरै थोरै। जस्तै अब म किताबैबाट, किताबमा प्रकाशित भएको चाहिँ म त्यो अहिले पोस्ट गरेको छुइनँ, तर जति बेला आफूलाई आएको चाहिँ जुन हुन्छ त्यो चाहिँ सानो कविता बनाएर बेला बेलामा पोस्ट गर्ने गर्छु।
त्यहाँ साथीहरूको कमेन्ट पाउनुहुन्छ जसले तपाईँलाई हौसला थाप्छ
भनेर।
एउटा कविता फेरि सुनाउनुहोस् न।
हस्, उज्यालो छँदै शीर्षकबाट, अब घाम नडुब्दै घर फर्काउनुपर्छ ती बाबा आमाहरूले, किनभने उनीहरू जो घाम नझुल्किँदै हिँडेका थिए घरबाट, भरैको रात दिनभर थाकेका हात गोडा, उदासी अनुहार वा उस्तै आँखा, कालो छाया पारेर फर्कँदा, तिनका नानीहरूले देख्न पाउने छैनन् र बुझ्न खोज्ने छैनन् कारण, त्यो जोतेको खेत कसको हो, त्यहाँ फल्ने धानको कति अंशियार हुन् तिमीहरू, सबै सबै थाहा पाउनु पर्नेछ। सबभन्दा ठुलो कुरा त मुक्त घोषणा भएको यत्रो वर्ष बितिसक्दा पनि किन भइरहेछ त्यहीँ खेतको हलिया, भन्नुपर्नेछ बाबु चाहिँले किन धोइरहेछ मालिकनीको सुत्केरी गुन्यू, भन्नुपर्नेछ आमा चाहिँले हो उज्यालो छँदै भन्नुपर्नेछ।
तपाईँको परिवारभित्र पनि कोही साहित्यिक चेतना भएको अथवा साहित्यतिर लाग्नु भएको हुनुहुन्छ जसको प्रभाव तपाईँलाई परेको होस्?
घरको जेठो छोरो चाहिँ म नै हो, यो भएर अब केही अब साहित्यिक चाहिँ गाउँमै अब दाजुभाइहरू हुनुहुन्थ्यो होइन, उहाँहरूदेखि पनि हो र एक किसिमले दिदी हुनुहुन्थ्यो, अब दिदीले चाहिँ अब त्यति बेला मुक्तकहरू लेख्नुहुन्थ्यो सानो म त्यो तिन चार कक्षामा पढ्दाखेरि, त मुक्तक चाहिँ मलाई धेरै बेरसम्म चाहिँ अब पढ्न मन लाग्थ्यो, यसरी चाहिँ
प्रभाव पर्दै हजुर। को को हुनुहुन्छ तपाईँको घरमा सोधौँ?
एकदमै हजुर, बुवा आमा हुनुहुन्छ, अनि म जेठो छोरो, म पछाडिका भाइ हुन्छन्, अनि दिदी दुईवटा बहिनी, एकजना दिदी चाहिँ खस्नु भएको पहिले, र उहाँको विषयमा मैले सानो एउटा यहाँ कविता पनि कोरेको छु।
हुन्छ, अर्को कविता सुनाउनुहोस् त, कुन सुनाउनुहुन्छ?
ल, अब यही पारिवारिक जो मेरो ठुलो दिदी हुनुहुन्थ्यो, उहाँ चाहिँ पहिला खस्नु भएको रहेछ, मैले थाहा नपाउँदै उहाँकै विषयमा लेखिएको सानो सम्झना कविताको शीर्षक पनि दिदी नै हो। तिमीले जे नगर्नुपर्ने थियो त्यही गरियौ, उदास साँस दर्कँदो झरी, निष्ठुरी भिर भिरैभरि फुलाउनु पर्थ्यो जिन्दगीलाई, दिदी भिरै बाटो पो फाल्यौ आफूलाई। बाबाले आफू नरोएर रोइदिनुभयो, आमाले धेरै रोएर रोइदिनुभयो, मैले टोलाएर रोइदिएँ त्यस बखत। रुनुका आफ्नै तरिका हुँदो रहेछन् मान्छेका, दिदी तिमीले जे नगर्नुपर्ने थियो त्यही गर्यौ, हो हामीले पनि आफ्नै तरिकाले रोइदिउँ तिम्रो मृत्युमा।
अमितजी, कविताले हामीलाई के दिन्छ जस्तो लाग्छ तपाईँलाई? त्यो लेखिसकेपछि लामो समयदेखि लेख्नुभयो होइन कविता, तपाईँलाई के दियो जस्तो लाग्छ?
कविताले चाहिँ सबैभन्दा ठुलो कुरो सन्तुष्टि दिने कुरा हो, आत्मसन्तुष्टि, त्यो नै सबैभन्दा ठुलो कुरो हो। जुन कुरो हामीले त्यो मनमा चाहिँ गाँठो परेर बसिराखेको चाहिँ हुन्छ, हामीले समाजमा देखेर होस् या हामीलाई भोगेर, र हामीलाई मिल्ने सन्तुष्टि र पाठक वर्गमा चाहिँ अब त्यसबाट अब केही म्यासेजहरू पनि जान्छ, जुन कुरोले केही प्रभावहरू पार्छ,
त्यस कारणले गर्दा चाहिँ हामी साहित्यमा लाग्छौँ हाम्रो सन्तुष्टिको लागि।
हजुर, त्यो दुईवटा कुरा छ त्यसमा। एउटा हामी पहिलो त सन्तुष्टिको लागि लेखिन्छ भने त्यो सन्तुष्टि सँगसँगै पनि हामीले एउटा चेतना को समाचार दिनको निम्ति पनि र एउटा समाजलाई चाहिँ परिवर्तनको बाटोमा धकेल्नको निम्ति पनि त्यस्तो केही मुद्दाहरू पनि समेटेर त्यो लेख्नुपर्ने हुन्छ, जो चाहिँ एउटा समाजको निम्ति पनि त्यो उपयोगी अथवा समाजको पनि मुद्दाहरू बोकेको कविताहरू हुन्छ।
पछिल्लो पटक तपाईँले पोहोर निकाल्नु भएको पुस्तक हो, योभन्दा पछि पनि त कविताहरू त लेखिसक्नुभयो होला, यहाँ अहिले लिएर आउनु भएन होइन?
हजुर,
कुवेतमै छ कि के छ?
त्यो चाहिँ उतैतिर छोडेर आइयो।
समकालीन अहिले पछिल्लो पुस्ताको कविहरूसँग चाहिँ सङ्गत हुन्छ कि हुँदैन कुनै माध्यमबाट?
पछिल्लो पुस्ताका कविहरू जस्तै हाम्रो हुनुहुन्छ यहाँ नेपालमा स्वप्निल स्मृति, उहाँ मेरो एकदमै ठुलो फ्यान हुनुहुन्छ होइन, उहाँ बेसी मुक्तिको अब कविताहरू लेख्नुहुन्छ, र त्यसै गरी अब कुवेतमै रहनुहुने अब उताको अब साथीहरू हुनुहुन्छ जसलाई अब म सम्झिन्छु, हाम्रो तोयानाथ उपेक्षित दाल हुनुहुन्छ, उहाँ पनि कविता हाम्रो यो लेखनको विषयमा छलफलहरू चलिरहन्छ, अनि मनुज मनसुन भन्ने पनि एकजना साथी हुनुहुन्छ, अनि एकजना दीपक आचार्य जलन भाइ भन्ने हुनुहुन्छ,
उहाँलाई नामले चिन्छु मैले
हजुर, अनि उहाँहरू पनि मेरो एउटा कविता को विषयमा छलफल गर्नुहुन्छ।
उहाँहरू फरक फरक ठाउँमा हुनुहुन्छ नि होइन, तपाईँले फेसबुकबाट मात्रै सम्पर्क गर्नुहुन्छ?
होइन, हामी तपाईँको
कुवेतमै हुनुहुन्छ,
भेटेर छलफल गर्ने होइन, पोहोर पनि अब उहाँहरू सबै हामी मिलेर नै भानु जयन्तीको कार्यक्रम पनि आयोजना गऱ्यौँ, र कविता अब प्रतियोगिता कार्यक्रम पनि सम्पन्न गऱ्यौँ, र पछिल्लो समय पनि हामी एउटै संस्थामा पनि आबद्ध भएर पनि अब कविताको निम्ति र आउने नयाँ जेनेरेसनको निम्ति हामीले के गर्न सकिन्छ, केसम्म दिन सकिन्छ भन्ने छलफलहरू उहाँहरूसँगै मैले गर्ने हो।
कुवेतमा आउँदा दिनहरूमा चाहिँ साहित्यको लागि केही गर्ने सोच बनाउनु भएको छ? निकट भविष्यमा तपाईँहरूले के के गर्दै हुनुहुन्छ?
अहिलेसम्म हामीले साहित्यमा त्यति ठुलो फर्को त मारिसकेको छैन त्यहाँ, तर अब आगामी दिनहरूमा हामीले चाहिँ त्यहाँ रहेका सम्पूर्ण चाहिँ हाम्रा कविहरूको कविताहरू सङ्कलन गर्ने, अनि त्यस पछाडि त्यो एउटा तपाईँको किताब निकाल्ने होइन, अनि यस्तै अब कविता गोष्ठीहरू गर्ने, अनि अर्को कुरो चाहिँ अब हामीले अलिकति नेपालका अब ठुलै कवि लगेर त्यहाँ उहाँहरूको चाहिँ कविताहरू हामीले सुन्ने र अरूलाई पनि सुनाउने हाम्रो लगायत मेरो योजना चाहिँ त्यो रहेको छ।
त्यस किसिमको जमघट गर्ने समयहरू चाहिँ मिलिरहन्छ?
मिल्छ मिल्छ। त्यो कसरी मिल्छ भने अब हरेक हप्तामा एकचोटि छुट्टी हुन्छ, र विशेष गरी रेस्टुरेन्ट होटल भन्दा बाहिर काम गर्नुहुनेहरूले अब त्यो छुट्टी चाहिँ पाउनुहुन्छ र त्यही शुक्रबार चाहिँ अब हामी त्यो कार्यक्रम गर्छौँ र योभन्दा अगाडि पनि त्यसरी नै हो. अहिले त अब म विभिन्न सङ्घ संस्थामा पनि आबद्ध भएको कारणले गर्दाखेरि त्यो मिटिङहरू गर्ने कार्यक्रमहरू गर्ने त अब हाम्रो त्यहाँ लगभग एउटा दायित्व जस्तो पनि भएको छ र त्यो भएकोले गर्दाखेरि त्यो कामहरू गर्न लगायत हामीले साङ्गीतिक सांस्कृतिक कार्यक्रमहरू पनि त्यहाँ भइ नै रहन्छ र कविता साहित्यिक कार्यक्रमहरू चाहिँ अत्यन्तै न्यून
हुने गर्छ
हुने गर्छ.
एउटा कविता फेरि सुनाउन है.
हस्. यो जिन्दगी शीर्षकबाट. जो भवनको निधार चौरिएर परिएको डोबबाट पसिनाको नदी बगिरहेछ. घाम हो सायद दुःख त्यही दुःख बगाइरहेछ घामले पोलेर. नाम्लो सायद अर्को दुःख हो थाप्लोलाई किचिरहेछ. ढाटमाथि गरुङ्गो भारी हुनु उसै प्राप्ति हो सायद त्यसैले थिचिरहेछ. लाग्छ थामिरहेछु म जिन्दगीलाई. बुढ्यौलीले गाल्दै ल्याएको यो ज्यान यो त रित होला जिन्दगीको चौतारीलाई सबैले बिसाउने भन्छन्. जब बिसाउँछु चौतारीमा सुसेल्छु एक तमासको चल्छ बतास बिस्तारै लाग्छ मजदुरी निन्द्रा. एकाएक तर्सिन्छु म देख्छु ठिक यो बेला डाँडामाथि पुगेको हुन्छ घाम. अहो त्यो पहेँलो घाम दुःखको अन्त्य अथवा मेरो मृत्युको आखिरी समय. म तर्सिन्छु झन मैले त बाँच्नु अझै यो जिन्दगीमा बाँच्नु छ अझै यो जिन्दगीमा भोगिरहनु छ दुःखलाई निरन्तर.
अमित चामलिङका कविता सुन्दैछौँ हामी. उहाँ भोजपुरका कवि हुनुहुन्छ. अहिले कुवेत रहनुभएको छ लामो समयदेखि र आज हामी एकल कविता वाचनमा उहाँसँगै कुराकानी गर्दैछौँ. कुवेतमा कुवेतकै कुरामा मलाई फेरि कोटन मन लाग्यो. तपाईँ आउनुभएको बेलामा धेरै कुरा धेरैले थाहा पाउनुहुन्छ. मैले पनि चासो राखिरहेको छु थाहा पाउँछु. त्यहाँ नेपालीहरूको चाहिँ नेपालीहरूलाई नेपालीको कामलाई कुवेतीहरूले कसरी हेर्छन्?
नेपाली एक त अत्यन्तै मेहनती हुन् र चाहिँ तपाईँको कामसँग कहिले पनि डराएर नभाग्ने र कुवेतमा नेपालीहरूको कामप्रतिको उनीहरूको चाहिँ रेस्पोन्स एकदमै राम्रो छ.
तेलको खानी भएको मुलुक छ है कुवेत. कस्तो छ त्यहाँको तेलको अवस्थाहरू गाडीहरू कस्ता छन्
अहिले यहाँ सुनौँ न. हजुर, कस्तो भयो भनेदेखि अहिले यो देशमा चाहिँ यो जुन तेलको सङ्कट सम्झिँदाखेरि कति साथीले भन्नुहुन्छ तेल लिएर आउनु भएन भन्नुहुन्छ. नेपालीमै कन्भर्ट गर्दाखेरि त्यहाँको फर्स्ट क्लास तेल भनेको सुपर
यहाँको भन्दा राम्रो धेरै राम्रो
राम्रो नेपाली ठ्याक्कै 17 रुपियाँ लिटर चाहिँ पर्न जाँदो रहेछ.
नेपाली रुपियाँ 17 रुपियाँ तिरेपछि एक लिटर तेल पाइन्छ.
पाइयो हजुर.
त्यस्तो मुलुकबाट पनि आउनुभयो.
हजुर, त्यो पनि फर्स्ट क्लास तेल.
भनेपछि त हामीलाई त सपनाको कुरा गरे हो कि विपनाको जस्तो हुन्छ नेपालीहरूलाई यहाँ बस्नेलाई होइन?
हजुर, त्यस्तै त्यस्तै देखियो. अहिलेको अब वातावरणले पनि त्यस्तो. अब
मिनरल वाटर पनि एक बोतलको 20-25 रुपियाँसम्म लिन्छन् यता त.
हजुर हजुर,
होइन पानीभन्दा पनि सस्तो पर्न गयो नि त.
र फेरि त्यहाँ पानी र तेलमा चाहिँ पानी महँगो छ, बरु तेल सस्तो छ. जस्तै अब एक बोतललाई अब नेपाली लगभग पर्ने त्यति नै 24-25 रुपियाँ देखि 30 रुपियाँसम्म हो. तर तेल भनेको चाहिँ अझ त्योभन्दा सस्तो 17-18 एकदमै. हजुर,
रमाइलो र अनौठो पनि सुनियो होइन. हामी यहाँ बस्नेहरूको लागि अनौठो नै पनि हुन्छ. विशेष गरी कुवेत चाहिँ तेल खाने नै मुलुक भएको हुनाले पनि तपाईँ यहाँ आउनुभएको बेला मैले यो प्रसङ्गलाई जोडिहालेँ. कविताभन्दा बाहिर भड्क्यौँ हामी होइन. फेरि पनि म कवितामै ल्याउँछु. मलाई लाग्छ यो प्रसङ्ग सबैलाई चासो लाग्ने नै हुन्छ भनेर पनि मैले उठाएँ.
हजुर,
अब कविता कुन सुनाउनुहुन्छ सर?
नयाँ गोरेटो शीर्षकबाट.
कविता लेख्दाखेरिको रचना गर्व पनि बताउनुहोस् न. कसरी, कुन मुडमा, कहिलेतिर लेख्नु भएको थियो कविता?
यो चाहिँ अलिकति धेरै अगाडि लेखिएको. यो कस्तो भनेदेखि एक दिन कोटेश्वरको चोकमा चाहिँ म हिँड्दै जाँदाखेरि अब त्यहाँ चाहिँ कस्तो हो भनेदेखि अब सडकहरू चाहिँ तपाईँको जताततै चाहिँ गइराखेको छ. कोही मान्छे कता हिँडिरहेको छ, कोही मान्छे कता हिँडिरहेको छैन. आफ्नो अब जिन्दगीको समस्या सबैलाई आफ्नै किसिमको हुन्छ. अब कोही चाहिँ अब दुःखको भारी बोकेर त्यही सडकमा छन्, कोही चाहिँ तपाईँको वरिपरि चाहिँ रेस्टुरेन्टहरूमा मान्छेहरू रम रसले पनि तपाईँको मस्ती गरी पनि राखेको छन् भनेपछि त्यो हेर्दाखेरि त्यहाँ हेर्दा ठ्याक्कै यो अलिकति अनौठो मलाई लाग्यो. त्यति बेला यो एउटा नयाँ गोरेटो भन्ने शीर्षकमा लेखिएको छ. धेरै दिनदेखि हिँड्दा हिँड्दा गलिसकेको छु यो अलकत्रे सडकमा असंख्य मसाज केन्द्रहरू कटे होला असंख्य क्याबिन रेस्टुरेन्टहरू कटे होला असंख्य डिस्कोथेकहरू कटे होला जवानीका झ्यालखानाहरू हो पसिनै पसिना भएर कटे होला अहिले ठिक यो घुम्तिनेर ठिक यो चौरस्तानेर जेप्रा क्रसको सेतो रङ्ग मेटिसकेको छ बाटो कटी जानुपर्ने मैले पारे उछिनी जाने होडबाजी छ गाडीहरूको हुइकी जाने दादागिरी छ किची राखेर मृत्युको सम्भावना यही सडकमा देखेर म अब नयाँ गोरेटो खोजिरहेछु कि मेरो यो एक प्रकारको प्रतिशोध हो सडकप्रति
तपाईँले यो चाहिँ कोटेश्वरको सडकमा गाडीहरू गुडिरहेको मान्छे हिँडिरहेको देखेपछि तपाईँलाई फुरेयो
फुरे विभिन्न किसिमका मान्छे विभिन्न भोगाई देख्दाखेरि
यो कुबेचानभन्दा पहिलाको कविता
पहिलाको
धेरै पहिला आफ्नो कविता चाहिँ सुरुदेखि अहिलेसम्म आउँदाखेरि कतिको परिष्कृत भयो होला जस्तो लाग्छ तपाईँलाई सुधार कतिको आउँदो रहेछ समय बित्दै जाँदाखेरि
यो त एकदमै कसरी भनेदेखि एउटा कविता मूर्तिकार जस्तै यहाँलाई सजिलो गरी भन्दा पहिला एउटा मूर्तिकारले चाहिँ पहिलो मूर्ति बनाउँछ उसलाई एकदमै राम्रो लाग्छ त्यसपछि फेरि दोस्रो बनाउँछ तेस्रो उसको दसौँ अथवा चाहिँ एघारौँ मूर्ति बनाइसक्दा पहिलो मूर्तिमा चाहिँ उसले थुप्रै कमी कमजोरीहरू देख्छ भनेपछि कविता पनि यस्तै हो एक त अब समय पनि परिवर्तन हुँदै जान्छ अब राजनीतिक सामाजिक अब त्यसले पनि केही छोडेर जान्छ भनेपछि अब लेखन शैलीमा पनि चाहिँ विभिन्न कुराहरू सुधार गर्नुपर्ने ठाउँहरू देख्दै गइन्छ जति लेख्दै गइन्छ त्यति पुराना कविताहरू धेरै कमजोरहरू चाहिँ देखिँदो रहेछ
त्यस्तो हुँदै जान्छ है तपाईँले आफूले चाहिँ अरू मान्छेहरूलाई कविता सिकाउनु भएको छ कि छैन कुनै अनुभव छ त्यस्तो
थोरै छ
हजुर कहाँ कस्तो कस्तो मान्छेहरूलाई कहाँ कुन ठाउँमा सिकाउनु भयो
अब यसरी नामै नभन्नु होला किनभने उहाँहरू अहिले पनि एउटा सिर्जनामा लाग्नु भएको छ तर यति हो
कुवेतमै कि काठमाडौँमा
कुवेततिर पनि काठमाडौँतिर पनि कुवेततिर पनि हुनुहुन्छ उहाँले एउटा कविता लेख्नुहुन्छ सिर्जना गर्नुहुन्छ त्यो एकदमै राम्रो अनि उहाँले फेसबुकमा पोस्ट गर्नुभन्दा पहिला अथवा चाहिँ कहीँ वाचन गर्नुभन्दा पहिला देखाउनुहुन्छ यो कस्तो भयो हेरिदिनुहोस् न भन्नुहुन्छ अनि हेर्दै लाँदाखेरि अब नमिलेको ठाउँहरूमा उहाँलाई सल्लाह सुझाव दिने अनि यस्तो हुँदा राम्रो हुन्छ यसले चाहिँ यस्तो आकार लिन्छ है बोल्न खोजेको कुरा भनेर यसरी चाहिँ भन्दाखेरि आफूलाई पनि अनौठो लाग्छ कि अनि उहाँहरूले पनि खुसी मानिदिनुहुन्छ
भनेपछि त्यसरी तपाईँले केही मान्छेहरूलाई कविता पनि सिकाउनु भएको छ
हजुर
लागेपछि यो क्षेत्रमा
हजुर एकदमै
तपाईँलाई जाँदा जाँदै केही कुरा सोध्न मन लाग्यो मलाई योभन्दा तपाईँको त्यहाँ कुवेतमा चाहिँ के चिज सजिलो भयो भने अझ धेरै साहित्यिक टेवा पुग्छ अझ बढी कविताहरू लेख्न सकिन्छ अझ गुणस्तर ल्याउन सकिन्छ जस्तो लाग्छ तपाईँलाई
त्यहाँ त अब विशेष कुरो त त्यही हो अब जति पनि त्यहाँ हामी रहेका छौँ अब त्यसबिचमा चाहिँ एउटा सङ्गठित भएर छलफल गर्ने प्रथम कुरो अब कविता सम्बन्धीको अध्ययनलाई पनि अझ व्यापक बनाएर लाने अनि जो अब यहाँ कविता भनेको पनि यस्तो हुँदो रहेछ क्या ठुलो कवि र सानो कवि भने जस्तो हामी त सानो कवि कवि पनि होइन हामीले एउटा समयमा मिलाएर चाहिँ एउटा प्रवासको त्यो समयलाई सदुपयोग गरेको हो र यहाँ काठमाडौँमा जो जो हुनुहुन्छ हाम्रो प्राज्ञहरू उहाँहरूसँग पनि हामीले बिचमा चाहिँ एक किसिमको विमर्शहरू गर्ने र काठमाडौँ अनि कुवेत यसरी जोडिएर र स्रष्टाहरू र चाहिँ हामी नयाँ सिर्जनामा लागेको हामी यो जेनेरेसनहरू यसरी
वैचारिक आदान प्रदान भयो भने
वैचारिक
भेट हुन पायो भने
हजुर गर्दाखेरि अझ सिर्जना चाहिँ सशक्त भएर जान्छ
अब जाँदा जाँदै तपाईँको यो कार्यक्रम सुनिसकेपछि ए कुवेतमा पनि हाम्रो नेपाली दाजुभाइ चाहिँ पुग्नु भएको रहेछ कविता लेख्नुहुँदो रहेछ यति लामो समयदेखि त्यहाँ बसेर पनि नेपाललाई यति माया गर्नुहुँदो रहेछ भन्ने बुझिसकेर यो कार्यक्रम सुनेपछि कसैलाई सम्पर्क गर्नु मन लाग्यो तपाईँसँग भने कसरी सम्पर्क गर्न सक्नुहुन्छ
सम्पर्क गर्नको लागि अब प्रथम कुरो त अहिले सबैभन्दा सजिलो फेसबुक छ फेसबुकबाट सम्पर्क पनि गर्न सकिन्छ र टेलिफोन नम्बर पनि बाटो पनि गर्न सकिन्छ र उहाँको कुवेतमा रहेको कुनै पनि सङ्घ संस्थामा गएर उहाँहरू चाहिँ सम्पर्कमा रहनुभयो र फलनालाई चाहिँ अब भेट्न चाहन्छु भन्नुभयो भनेदेखि त्यो पनि सम्भव छ
फेसबुकमा तपाईँलाई के नामले खोज्नु पर्यो
हजुर अमित राई
अमित राई भनेर खोज्नु पर्यो भेटिनुहुन्छ
हजुर एकदमै अनि अर्को कुरो अघि अलिकति छुटेको कुरो जस्तै कवितालाई चाहिँ अब कसरी अझ सशक्त पार्न सकिन्छ भन्ने एउटा आमा विशेष गरी यसरी नै तपाईँहरूले जुन एउटा साहित्यप्रति श्रद्धा राखेर यस्तो समय दिनुभएको छ उज्यालो 19 नेटवर्कले यो पनि एउटा सशक्त पाठ हो जस्तै यहाँले एउटा कविता एकल कविता वाचनका लागि समय दिनुभयो यो कविता कुवेतवासी दाजुभाइ दिदीबहिनीहरूले पनि सुन्नुहुनेछ र थप उहाँहरूले पनि म पनि नेपाल गएर यस्तै कविता एकल वाचन चाहिँ गर्न सक्छु भन्ने उहाँहरूलाई पनि लाग्छ
होइन हामीले संसारभरि छरिरहेका नेपाली कविहरूको लागि बनाएको चौतारो हजुर उहाँहरूलाई स्वागत छ
हजुर
चिसोले गर्दा आज अलिक म अघिदेखि घाँटी खसखसाइरहेको छु
हजुर
अब तपाईँलाई सम्पर्क गर्न चाहनुभयो कुवेतै बस्ने कोही नेपालीले भने चाहिँ तपाईँको नम्बर कति हुन्छ अथवा नेपालीबाट फोन गर्नुभयो भने
हजुर यहाँदेखि गर्नुहुँदाखेरि कोड नम्बर चाहिँ 965 हो त्यस पछाडि चाहिँ 5015 5083 नम्बरमा हजुर कल गर्नुभयो भनेदेखि सिधै
965 चाहिँ कोड नम्बर
5015 5083
सजिलो नम्बर तपाईँलाई कसैले सम्पर्क गर्न खोज्नुभयो
हजुर एकदमै
हस् अमितजी तपाईँको कविताहरू आउँदा दिनमा अझ फलुन फुलुन धेरै प्रगति होस् छिट्टै अर्को सङ्ग्रह आओस् है कथाविधामा पनि धेरै अगाडि कथाहरू बनुन् भन्ने चाहिँ शुभकामना दिन्छु
हजुर यहाँलाई पनि धेरै धेरै धन्यवाद आफ्नो अमूल्य समय निकालेर एउटा कुवेतबाट आएको सानो कविलाई यो 19 नेटवर्क उज्यालोले चाहिँ समय दिनुभएको छ विशेष गरी यहाँलाई मुरी मुरी धन्यवाद र यो सम्पूर्ण 19 नेटवर्क प्रहालीका सम्पूर्ण टिमलाई पनि मुरी मुरी धन्यवाद दिन चाहन्छु मेरो संस्थागत र व्यक्तिगत तर्फबाट यहाँलाई फेरि पनि मुरी मुरी धन्यवाद
हवस् त आजको एकल कविता वाचनबाट कवि अमित चामलिङ भोजपुर घर भई कुवेत रहँदै आउनुभएको र अहिले काठमाडौँ आउनुभएको बेलामा हामीसँग आज प्रस्तुत हुनुभयो अमित चामलिङ सँगसँगै प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे पनि विदा हुन्छौ अर्को साता अर्को कविका साथ आउनेछौ आजलाई नमस्कार शुभरात्रि
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन